गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को लोकप्रिय एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्तमा नवराज थानुक हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। समसामयिक आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक विविध विषयमा हामीले चर्चा परिचर्चा र बहस गरिरहेका छौँ। यतिखेर अब सबैको ध्यान स्थानीय तहको निर्वाचनको तेस्रो चरणतिर पनि छ भने अब प्रदेश र केन्द्रीय सभाको निर्वाचन पनि हुने मिति तय भइसकेको छ। दुई चरणमा चुनाव हुने भएको छ। प्रदेश र सङ्घको चुनावका लागि मङ्सिर 10 र 21 मिति तोकेसँगै अब राजनीति रूपमा हेर्ने भने चुनावको माहौल तातिसकेको अवस्था छ। र यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ दिनेश एफएम 93.8 मेगाहर्जको एफएमको ब्यान्डमा, त्यसै गरी नवराज दानुको फेसबुकमा पनि तपाईँले लाइभ अडियो यतिखेर सुन्दै हुनुहुन्छ। धेरैले हामीलाई सुन्दै हुनुहुन्छ फेसबुक मार्फत। र आज हामी कुराकानी गर्दैछौँ, वास्तवमै धेरैतिर चर्चा हुन्छ स्वतन्त्र पत्रकारिताको कुरा, पत्रकार स्वतन्त्र भएनन्, पत्रकार भ्रष्ट भए, पत्रकारले धेरैतिर चन्दा उठाए, पैसा उठाए, किन उठाउँछन् त? के पत्रकारिता भन्या धेरैले भन्छन् धन्दा हो भन्ने कुरा, यो वास्तवमै यो परिभाषासँग मेल खाने काममा किन पत्रकार कहीँ कतै बेचिन्छन् त? यो विषयमा आज हामी नजिकबाट सही र सठिक विश्लेषण गर्दैछौँ। यहाँलाई के लाग्छ, पत्रकार पनि भ्रष्ट हुन् त? यो देशमा पत्रकारिता क्षेत्र र पत्रकार भनेको देशको चौथो अङ्ग हो। चौथो अङ्ग जसरी अहिले पछिल्लो समय समाजको वाचडगको रूपमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समाजलाई परिवर्तन गर्ने एउटा मानव अधिकारको रूपमा र एउटा समाज परिवर्तनका निम्ति अभिभावकत्व र ऐनाको रूपमा काम गरिरहँदा पत्रकारहरू बेला बखतमा व्यापारीसँग, प्रहरीसँग, सशस्त्र प्रहरीसँग मिलेर पैसा खाएको कुरा बाहिर आउँछन्। र यो विषय किन मौन हुन्छ त पत्रकारहरूका जो सङ्घहरू हुन्छन्, पत्रकार महासङ्घ किन मौन छ त? यो विषयमा आज हामी नजिकबाट विश्लेषण गर्दैछौँ। पछिल्लो समय 25 नेपाल पत्रकार महासङ्घको अधिवेशन जुन भयो, महाधिवेशन, त्यसमा चाहिँ पूर्व केन्द्रीय सदस्य प्रदेश नम्बर 7 का एकजना प्रभावशाली र लामो समयदेखि जनताको आवाजमा कलम उठाउँदै आउनुभएका व्यक्तित्व आज हामीसँग हुनुहुन्छ। र पछिल्लो समय उहाँलाई स्वतन्त्र पत्रकारिता सेनानी सम्मानबाट पनि सम्मानित गरिएका, आज एकजना स्वतन्त्र पत्रकारको रूपमा चाहिँ आफ्नो छवि बनाउनु भएका व्यक्तित्व आज हामीसँग हुनुहुन्छ। सम्मानित व्यक्ति आज हामीसँग हुनुहुन्छ करुणाकर पाण्डे हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। करुणाकरजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
हामीलाई धेरैले फेसबुक मार्फत पनि सुन्दै हुनुहुन्छ यतिखेर भने, त्यसै गरी हामीलाई दिनेश एफएमको यो कार्यक्रम तातो बहस हाम्रो एफएमको ब्यान्ड 93.8 मेगाहर्ज मार्फत सुन्दै हुनुहुन्छ। तपाईँलाई एट फर्स्ट त हाम्रो दिनेश एफएम परिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै बधाई दिन चाहन्छु यहाँले स्वतन्त्र पत्रकारिताको क्षेत्रमा कलम चलाएको, मूल्याङ्कन भएको छ यहाँको।
तपाईँ लगायत यो दिनेश एफएम परिवारलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।
वास्तवमै स्वतन्त्र पत्रकारिताको रूपमा तपाईँलाई सम्मान गरेको छ, वास्तवमै मूल्याङ्कन भएको हो त करुणाकरजी यहाँको?
अब मैले स्वतन्त्र पत्रकारिता सेनानी सम्मान प्राप्त गरेँ यो भदौ 4 गते नेपाल पत्रकार महासङ्घको 25 केन्द्रीय महाधिवेशनमा प्रधानमन्त्रीको हातबाट। तर म के चाहन्छु भनेपछि, मैले जो विगतका दिनमा मेरो जो 2047 सालदेखिको पत्रकारितातर्फको मैले प्रवेश गरिसकेपछि, मैले कलम चलाइसकेपछि, जसरी म अगाडि बढेँ, जसरी म स्वतन्त्र रूपमा एउटा जसरी एउटा राज्यले चौथो अङ्गको रूपमा भनेर पत्रकारलाई चिन्छ र यो आम चाहिँ जनताको अभिभावकत्व पनि हामीले ग्रहण गर्नुपर्ने हुन्छ, किनभने हामी आम जनताका आँखा ऐना पनि हौँ। त्यसैले तद अनुरूप मैले गरेको कार्य अनुसार ढिलै भए पनि मैले पाएँ, तर पाइसकेपछि पनि मैले यो प्रेरणाको रूपमा मैले लिएको ठानेको छु।
जस्तै करुणाकर सर, तपाईँ पत्रकारिता क्षेत्रबाट केही सालका लागि ब्याक भइसक्नु भएको छ भने, एउटा फेज तपाईँको जुन थियो स्ट्रगल लाइफ, त्यतिखेरको द्वन्द्वकाल अवस्था, त्यो पिरियडमा तपाईँले गरेको स्ट्रगललाई अलिकति ढिलै भए पनि सम्मान गर्यो अर्थात् मूल्याङ्कन गर्यो भनेर हामीले विश्लेषण गर्न सक्छौँ त?
एकदम हो। तर के गर्छ भने, मान्छेले सत्य कहिले लुक्दैन, सत्यता कहिले पनि लुक्दैन। सत्य रूपमा एउटा चाहिँ जुन उद्देश्य र व्यावसायिक रूपबाट आफूले अँगालेको पेसा जुन हुन्छ, त्यो पेसालाई प्रतिबद्ध कटिबद्ध भएर यदि आफ्नो पेसालाई निरन्तरता दिन सक्यो भने ढिलै भएपछि पनि त्यसको चाहिँ परिणाम निस्किन्छ जस्तो मलाई लाग्यो, जुन मैले पाएँ।
वास्तवमा मैले जनतालाई आग्रह गरेँ, यहाँलाई के लाग्छ स्वतन्त्र पत्रकारिताको क्षेत्रमा जसरी कलम चलाउनु भयो आदरणीय, आज हामीसँग एकजना अग्रज दाई हुनुहुन्छ, पछिल्लो समय उहाँलाई स्वतन्त्र पत्रकारिता सेनानी पुरस्कारबाट सम्मानित गरिएको छ 25 पत्रकार महासङ्घको महाधिवेशनमा, तपाईँलाई के लाग्छ र उहाँलाई तपाईँले बधाई तथा केही पत्रकारको क्षेत्रमा सुधार्नुपर्ने कुरामा यहाँलाई कुनै विचार राख्न मन छ भने 091-410-216 लाइन यहाँहरूको लागि खुला गरेको छु। 091-410-216 लाइन यहाँहरूको लागि मैले खुला गर्दै पुनः करुणाकरजीसँग कुरा मैले जोडेँ। सर, जस्तै अहिले तपाईँले भन्नुभयो करुणाकरजी कि वास्तवमै लामो समय त्यतिखेरको पिरियड र अहिलेको पिरियड हेर्ने मैले ट्राफिक चेन्ज भइसकेको छ होइन, यो हेर्दा हिजो चुनौती थियो कि अहिले चुनौती छ, यहाँलाई के लाग्छ?
चुनौती हिजो थियो, अहिले चुनौती थिएन। जब 2047 सालको प्रजातन्त्र आइसके पूर्व साह्रै गाह्रो थियो, अहिले त यति सहज छ, यति सहज छ कि चुनौती के हो भन्ने कुरा पनि अहिलेका पत्रकार साथीहरूले चिन्न सकेका छैनन्। रियलमै भन्नुपर्दा जस्तै अहिले प्रजातन्त्र आइसकेपछिको पञ्चायती व्यवस्था के थियो भन्ने कुरा अधिकांश व्यक्तिहरूले, पञ्चायती व्यवस्थाको शासन कस्तो थियो, त्यो बेला के बोल्न पाइन्थ्यो के बोल्न पाइँदैनथ्यो भन्ने अहिले नयाँ युवाहरूलाई कहाँ थाहा हुन्छ। सेम त्यस्तै पत्रकारिताको पहिले विकास नै भएको थिएन। एउटा गोर्खापत्र थियो, गोर्खापत्र एक महिनामा पनि घरमा पुग्दैन थियो। त्यो गोर्खापत्र नेपाल सरकारको, तत्कालीन शेर पाँचको सरकारको थियो भनौँ, अहिले नेपाल सरकारको। त्यसपछि केही मिडियाहरू थिए जुन मिडियाहरूलाई सेन्सरसिप लगाएर मात्रै, जब त्यो राज्यको पक्षमा छ कसैको अहितमा छैन भनेर सेन्सरसिप हुन्थ्यो। सेन्सरसिप भइसकेपछि मात्रै अनि त्यो मिडियामा आउँथ्यो भने सेन्सरसिप भइसकेको कुरा कति चाहिँ स्वतन्त्रता थियो भन्ने कुरा आफै बुझ्नु पऱ्यो। अहिले कहीँ सेन्सरसिप छैन, तपाईँ मन परेले अहिले किन यो, अहिले यो चाहिँ पत्रकारिता आफैमा प्रजातन्त्र आइसकेपछि जसरी यसको विकास अगाडि बढ्यो त्यसरी विकृति पनि बढ्या छ के। तपाईँले आफ्नो अहिले ओपनिङ गर्ने कुरामा भन्नुभएको थियो, जब हामी चाहिँ यसमा अन्तर्वार्ता क्रममा आइसकेँ, तपाईँले आफ्नो प्रारम्भिक रूपमा कुरा निकाल्दाखेरि मैले सुन्ने पाएँ, र त्यो यो यही विकृतिबाट पनि हो नि त। कुनै यसको निश्चित मापदण्ड छैन, पत्रकार बन्नको लागि कुनै मापदण्ड छैन। आज हकार बन्छ, भोलि पत्रकार बन्छ, भोलि पत्रकारमा प्रवेश गर्छ, पर्सि सम्पादक बन्छ, पर्सि सम्पादक भइसकेपछि म नै यहाँको चाहिँ पत्रकारिताको जिम्मेवारी मै हो भन्ने अहम्ता र दम्म जब उसमा हुन्छ भने अनि उसले कसरी पत्रकारिता गर्छ। पहिले त पत्रकारिता गर्ने व्यक्तिले मेरो धर्म के हो भनेर आफ्नो धर्मलाई हेर्नु पर्यो, अनि त्यो धर्म हेरिसकेपछि त्यो निभाउन जान्नु पर्यो। हामीमाथि जनताले विश्वास गर्ने कि नगर्ने, पत्रकारिताको काम भनेको जनताको आँखा हो, जनताका आवाजहरू, बुलन्द आवाजहरू, जनतामा परेका पीर मार्का र उनले आकाङ्क्षा र इच्छा चाहेका कुराहरू राज्यसम्म चाहिँ पुर्याउने हो, र राज्यले गरेका क्रियाकलापहरू जनतासम्म पुग्छौँ। हामी बिचमा पुलको काम गर्छौँ त, हामी त्यति गरिरहेछौँ कि छैनौँ। यहाँ पुलको काम होइन, कलम चलाउने, धम्क्याउने, पैसा खाने काम पनि नभएको होइन। तपाईँले भनेको कुरा सत्य तथ्यको
मसँग म्यासेजै आएको छ, व्यापारीहरू र पुलिसहरूले नै मलाई म्यासेज गरेर पठाउनु भएको छ।
तपाईँलाई मेसेज आएको होला, म पनि अहिले अलि योभन्दा पृथक लाइनमा काम गर्छु, पहिले मैले यसमा काम गर्थेँ, तर त्यही पृथक रूपमा काम गरेर भावना, जब मेरो चिनेको साथीहरू मलाई भेट्दाखेरि विकृति नै आयो है। अब यहाँ त के छ, पत्रकारिताको खोल ओढेर पैसा माग्न आउँछन्
हो,
धम्काउँछन् नदियो भने, अनि कहिलेकाहीँ म पनि भन्नु गर्छु, तपाईँहरू यदि केही गलत गर्नुहुन्न भने किन दिनुहुन्छ त। तपाईँको केही गल्ती छ त तपाईँ आफ्नो गल्तीलाई ढाकछोप गर्नुको लागि पैसा तिर्नुहुन्छ होला।
यहाँनिर मलाई केही व्यक्तिहरूले भने पनि यो यथार्थमा सही हुन्छ गलत हुन्छ, पत्रकारको पेसा भने एकातिर हेर्ने हो भने समाज सेवाको रूपमा हेरिन्छ, हामी जनताका लागि काम गर्छौँ सर होइन, तपाईँलाई थाहा छ, तर पत्रकारले पैसा कमाउँदैन र क्या, पैसा दिँदैन मिडियाले, यसर्थ पनि यस्तो भनौँ न, जो चाहिँ उहाँहरूले माग्दै हिँड्ने या भनौँ काम गरेर भन्दा नि पैसाका लागि उहाँहरूको तलब हुँदैन, यसर्थ उहाँहरूले माग्दै हिँड्नुहुन्छ, कहाँ छ र तल पत्रकारको भन्ने पनि कुराहरू आउँछन् कि वास्तवमै हामी बेला बखतमा कुरा गर्छौँ सर होइन।
यो तपाईँले भने एकदम सही कुरा हो, पत्रकारिता गरेरै यदि इमान्दारितापूर्वक पत्रकारिता गर्ने हो, इमान्दारितापूर्वक तपाईँ चाहिँ एफएम चलाउने हो, कार्यक्रम चलाउने हो, इमान्दारितापूर्वक तपाईँ चाहिँ कलम चलाउने हो भने अहिलेको महँगाईको अवस्था हेरेर पैसा चाहिँ छैन है, यो क्लियर कुरा हो। र यसलाई, यसप्रति नेपाल सरकार सजग हुनु नै पर्छ। र पटक पटक म 2056 सालदेखि 2058 साल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य भएर पनि बसेँ, त्यतिबेर श्रमजीवी ऐन पत्रकारिता लागू गर्ने भनेर हामीले पहल पनि गऱ्यौँ, र त्यो श्रमजीवी पत्रकारिता ऐन लागू त गर्दै कुरामा सरकार पनि राज्य भयो, सरकारको नीतिभित्रै पर्ने कुराहरू हो, र त्यसमा न्यूनतम तलब, न्यूनतम पत्रकार पारिश्रमिक यति हुने भन्ने कुरा तोकिसकेपछि त्यो नेपाल सरकारकै मिडियामा लागू भएन, प्राइभेटले गर्ने त कुरै हुँदैन। र एकातिर त मेरो भनाइ के हो भने, हामी पत्रकारिताको विशुद्ध पत्रकारितालाई मात्र आत्मसात गरेर यदि चाहिँ अगाडि बढ्छौँ भने, तर त्यहाँनिर यो त होइन नि, पेट भरिएन भन्दैमा पत्रकारितालाई बदनाम गराएर अनि चन्द उठाउने कुरा त भएन नि, गर्नु भएन त्यो काम। तपाईँ अहिले एफएम चलाउँदै हुन्छ, दिनेश एफएममा कार्यक्रम चलाउँदै हुन्छ, तपाईँले पेट भरि दिनेश एफएम दिएको छैन भने तपाईँ कार्यक्रम नचलाउनुहोस् न, तर कार्यक्रम पनि चलाउने, कार्यक्रम चलाउनेको नाउँमा चाहिँ चन्दा माग्ने कुरा त मिलेन नि।
वास्तवमा यतिखेर कोही जनता हामीसँग हुनुहुन्छ? हेलो,
हेलो,
नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा, यहाँको शुभ नाम सर? हजुर हजुर, यहाँ हामी आज पत्रकारको विषयमा कुराकानी गर्दैछौँ, स्वतन्त्र पत्रकारिता हरायो, यो देशमा पत्रकार भ्रष्ट भयो भन्ने विषयमा हामी आज कुरा उठाइरहेका छौँ, बहस गरिरहेका छौँ सर होइन।
हजुर,
यहाँलाई के लाग्छ सर कुस्मी सर?
म उहाँको यो नेपाल टाइम्स पहिला प्रकाशित गर्नु भएको थियो उहाँ सरले, अनि उहाँको चाहिँ म भित्रको काम गर्दैछ र अनि त्यसपछि विशेष कारणले गर्दाखेरि उहाँको पत्रिका चाहिँ बन्द भयो भने त्यसपछि मैले छोड्नु पर्यो सर. अहिले चाहिँ म बेलाली पत्रिका भित्रको काम गरिरहेको छु र जुन यो उहाँले चाहिँ पुरस्कार प्राप्त गर्नुभएको छ यसको लागि उहाँलाई म हार्दिक बधाई दिन चाहन्छु र यसलाई चाहिँ निरन्तरता गरे राम्रो हुन्छ जस्तो लाग्छ.
यहाँले उहाँलाई सुझाव दिनुभएको होइन
धन्यवाद कुष्मीजी. धेरै पछि तपाईँसँग मेरो भेट भयो, तपाईँको आवाज सुन्न पाएँ, म साह्रै खुसी लाग्यो र तपाईँले मसँगै सुख र दुःखमा पनि साथ दिनुभएको थियो. म त्यो कहिले पनि त्यो दिनहरू बिर्सिँदैन तर बाध्यता र परिस्थितिले गर्दाखेरि म त्यो लाइन अलि छोडेर पृथक भएँ. यही कुराको बहस यहाँ भइरहेको छ. म किन पृथक भएँ भन्ने कुराहरू, किनभने मैले छोराछोरी पाल्न थियो, आफ्नो परिवार पाल्न थियो, तर मैले बेइमानी गरेर धम्काएर कलमको चाहिँ पत्रकारको नाउँमा अरूसँग चन्दा असुल गरेर मैले पाल्ने मेरो नैतिकताले पनि दिएन. तसर्थ मैले आफ्नोमा केही जागर भएको कारणबाट आफ्नो स्किललाई बेचेर बाहिर काम गर्दै परिवार पाल्ने क्रममा मैले योबाट पृथक भएको हुँ. तर आज तपाईँले यो कुरा मलाई जो भन्नुभयो, पक्कै पनि म एउटा पत्रकारिताबाटै यो धनगढीमा स्थिरलिप्स भएको थिएँ र भोलिका आउँदा दिनमा पनि म आफ्नो पत्रिकालाई निरन्तरता दिने चाहिँ तपाईँको सुझावलाई मान्यता के अरे आत्मसात चाहिँ स्वीकार गर्दै म चाहिँ यो पछि फेरि अगाडि जाउँला. तपाईँले जो याद गर्नुभयो धेरै धेरै धन्यवाद तपाईँलाई.
थ्याङ्क यू सो मच. कुष्मीजी हुनुहुन्थ्यो, हामीलाई बडो कुराकानी राम्रो उठाउनु भयो उहाँले. वास्तै हामीले यो कुराकानी पनि गऱ्यौँ सर, किन यो फरक प्याटर्नमा अहिले आएर, किनभने लामो समयदेखि तपाईँलाई इस्टाब्लिस गराए आज करुणाकर पाण्डे भने हामीले पनि अहिले पनि भन्छौँ एकजना वरिष्ठ पत्रकार र तपाईँलाई राज्यले पनि सम्मान गर्यो के स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कार जुन चाहिँ भनौँ न स्वतन्त्र पत्रकारिता सेनानी यो पदवी जुन तपाईँलाई दियो नि सर, यो सम्मान दियो नि, वास्तवमै अब स्वतन्त्र पत्रकारिता छ कि छैन? किनभने राजनीतिक दलका झुन्ड भएका भन्छन् बेला बखतमा कि राजनीतिक दलको चाहिँ झन्डामुनि पुगेपछि त कहाँनिर रह्यो त स्वतन्त्र पत्रकारिता, पीठ पत्रकारिता भयो कि भन्ने विश्लेषण पनि हुन्छ त.
मेरो भनाइ के हो भने नवराजी, प्रत्येक व्यक्ति चाहिँ कुनै न कुनै राजनीतिसँग आबद्ध चाहिँ हुन्छ,
सामाजिक
प्राणी हुनु नै पर्छ, अब नभए त कुरा पनि. तर उसले आफ्नो पेसालाई राजनीतिकरण गर्नु हुँदैन भन्ने मेरो मान्यता हो. र हिजोको दिनमा मैले भने पत्रकारिताको विकास भयो, तर अहिले पत्रकारिता कुनै पनि पेपर तपाईँ हेर्नुहुन्छ भने कुनै न कुनैसँग झुकेको चाहिँ त्यो न्युज पढ्ने बित्तिकै थाहा पाइन्छ. तर स्वतन्त्र पत्रकारिता त्यो होइन. स्वतन्त्र पत्र जब व्यक्ति सामाजिक प्राणी हो, कसैसँग झुकेको होला, तर उसको कलम झुक्नु हुँदैन. यथार्थमा उसको जो पेसा अथवा यथार्थमा उसको चाहिँ आफ्नो मर्यादा पदीय दायित्व र पदीय दायित्व भनेको पत्रकारिताको पदीय दायित्व निर्वाह गर्नको लागि त्यो सबै कुरा बिर्सिनुपर्छ. मेरो विचारमा त्यो बिर्सिसकेपछि मात्रै त्यो माथि विश्वास पनि हुन्छ. त्यो माथि विश्वास भइसकेपछि त्यसले निकालेका न्युज समाचारहरू माथि आम पाठकवृन्द र जनताले पनि विश्वास गर्छन्. तर त्यो हुन अहिले सकिरहेको छैन. राजनीतिकरण छ पत्रिकामा भने किन छैन? हरेक तपाईँ पत्रिका हेर्नु, यो फलानाको यो ढिस्किनाको त भन्ने कुरा त आइरहेछ नि. त्यो आउन दिनु हुँदैन. त्यो किन आयो भन्ने कुरा मेरो पनि प्रति क्वेसन छ यहाँनिर. त्यो आउनु हुँदैन. म पत्रकार साथीहरूलाई के चाहन्छु भने तपाईँ जो जस राजनीतिसँग संलग्न भए तापनि तपाईँले अवलम्बन गरेको जो चाहिँ पत्रकारिता अथवा तपाईँको धर्म छ त्यसलाई निभाउनुहोस्, स्वतन्त्र कलम चलाउनुहोस्. तपाईँलाई पुगेको छैन कुनै कुरा तर पीठ पत्रकारिता नगर्नुहोस्. यहाँ त कस्तो छ भने अब पत्रकारले पनि यो पाठकवृन्दलाई पनि त्यस्तै बनाइसक्यो. कसरी बनाइसक्यो भने म तेरो नाउँमा उसको नाउँमा लेख्यो भने ऊ खुसी हुने, उसको नाउँमा पोजिटिभ बोल्यो भने ऊ खुसी हुने, उसको नाउँमा नेगेटिभ बोल्ने बित्तिकै यो फटा हो, यो ए हो, उसकै मुखबाट दसौँ कुराहरू नसुन्ने नपाइने कुरा होइन. तसर्थ त्यो कुरा दुइटै पक्षबाट होइन, यो पत्रकारले गरेको मलाई लाग्छ कि यदि सत्य तथ्य कुराहरू हामीले यदि आम पाठकवृन्दसम्म पुर्याउन सक्थ्यौँ भने विश्वास त आफै जित्थ्यो.
पत्रकार महासङ्घमा पनि पछिल्लो समय भनौँ न पार्टीगत रूपमा चाहिँ जुन चाहिँ एलायन्स भए हामीले देख्यौँ भने ग्रुप वाइज गए उहाँहरू प्यानल सहित जानुभयो. एकातिर नेकपा एमालेको प्रेस चौधरी र काङ्ग्रेस र माओवादी केन्द्रको प्रेस सेन्टर र प्रेस युनियनको बिचमा जुन एलायन्स देखियो यहाँ फरक फरक रूटमा, यसले के राजनीतिक दलहरूले पनि पत्रकारलाई आफ्नो नत्थी लाउन खोज्या हुन् कि नेताको घर पुगेपछि या नेताको दैलो चाहेरपछि म कुर्सीमा पुग्छु भन्ने पत्रकारलाई लाग्छ होला?
म त्यही विडम्बना भन्छु. हामी स्वतन्त्र पत्रकार भन्छौँ, व्यावसायिक पत्रकारिताको खाँचो छ भन्छौँ, र हामी चाहिँ अर्काले हामीलाई गरिदिनुपर्ने, अर्काले गरिदिएपछि अनि हामीले चाहिँ त्यही आफ्नै जुन गुटमा हामी हिँडेका छौँ, जुन पत्रकार महासङ्घ गुट हो नि हाम्रो, त हाम्रो पार्टी नै त्यही हो त, पत्रकार महासङ्घ नै हाम्रो पार्टी हो. जसरी काङ्ग्रेस कम्युनिस्ट एमाले माओवादी छन् त्यस्तै पत्रकारले एउटा एक ढिक्का भएर हिँड्दाखेरि त्यो त आवश्यकै थिएन नि. हामी नै समर्पित हुन्छौँ, हामी समर्पित भइसकेपछि त अनि गर्ने के त नेताहरू त आफ्नो हातमा लिन त खोज्ने नै हुन्ने. हामीले आफूलाई चिन्न सकेका छैनौँ, हामीले आफ्नो कर्तव्यलाई बुझ्न सकेका छैनौँ, हामीले के गर्नुपर्छ भन्ने कुरा पनि हामी त्यसलाई नभएर परजीवी रूपमा हामी हिँड्छौँ भने त हुने हो. पत्रकार महासङ्घको तपाईँको स्थानीय तहदेखि, स्थानीय भनेको जिल्ला लेभलदेखि नै लिएर राजनीतिक कर्मी गएकै त छ नि.
हो नि,
अब अहिले केन्द्रको निर्वाचन सम्बन्ध भयो, त्यहाँ पनि छ. यो किन आयो त, हामी स्वतन्त्र किन बन्न सकेनौँ? यो विडम्बना छ, स्वतन्त्र बन्न सकेनौँ. मलाई लाग्छ अब यो आज पनि यस्तै चल्ने हो. कुनै माइकल लाल यस्तो पत्रकार जन्मनु पर्यो अब, कि कुनै पनि राजनीतिको हस्तक्षेप नभइकन विशुद्ध पत्रकारितालाई मात्रै अवलम्बन गर्ने गरी पत्रकारिताको लागि मात्रै कलम चलाउने व्यक्ति चाहिँ हुनुपर्ने र त्यस्तो
सम्भव छ कि छैन नेपालमा?
मलाई
परिस्थिति आउन सक्छ कि छैन
यो देशमा? म देख्दै देख्दैन यो कुरा त, साँच्चीकै भन्नुहुन्छ भने देख्दैन. अब दुई चारजनाले के गर्न सक्छन्? दुई चारजनाले सक्दैन. जहाँ चाहिँ के अरे चेपुवा भयो होइन, बाहुल्यता को चाहिँ एउटा राजनीतिक कर्ममा चाहिँ गइसकेपछि दुई चार त उनीहरूलाई बोल्ने बित्तिकै त चुप लाग भनेर ऊ अब के गर्न सक्छ? जसरी अहिले हिजोका दिनमा म नै पत्रकार महासङ्घ केन्द्रीय समिति हुँदाखेरि कम्तीमा 150-200 मात्र अधिराज्यभरिका पार्षद हुन्थे, अब 1000-1200-1500 पुगिसके. ती सबै कुनै न कुनै सँग यसलाई अब एउटा पार्टी टुट्ने बित्तिकै उसले प्रेस सेन्टर हो कि प्रेस चौतारी हो कि प्रेस युनियन हो कि एउटा उसले राख्छ.
एउटा कुरा यहाँनिर आफू सुरक्षित हुनलाई पनि राजनीतिक दलको पार्टी या भनौँ त्यो सङ्गठनमा गएपछि म सुरक्षित हुन्छु र पद प्राप्त गर्छु भन्ने कहीँ कतै हामीमा मानसिकताको विकास भएको त होइन करुणाकरजी?
त्यो पनि हो. के भन्छु भने हो, राजनीतिक दलमा देश सरकार परिवर्तन हुने बित्तिकै प्रधानमन्त्री हरेक मन्त्रीहरू चाहिँ त्यहाँनिर चाहिँ चयन हुन्छ र उनीहरूलाई पनि प्रेसको आवश्यक पर्छ, नपर्ने कुरा होइन. र हामीले पनि सपोर्ट गर्नुपर्छ, यसको मतलब पनि उनलाई इग्नोर गरेर एक कुना फाल्ने होइन, उनलाई सपोर्ट गर्नुपर्छ पोजिटिभ कुरामा. जस्तो कि अब प्रधानमन्त्री प्रेस सल्लाहकार राख्ने यस्ता कुराहरू पनि छ, कुनै ठाउँमा प्रेसबाटै एउटा राजनीति नियुक्तिका कुराहरू पनि छन्। हामी त के गर्छौँ भने मलाई के लाग्छ भने यस किसिमका प्रलोभन जो छन् नि त्यसकै कारणले पत्रकार पछि लागेर यो पोस्टमा म आउला कि भन्ने लाग्छन् भन्ने कुरा आउँछ, जसले यो विकृति ल्याएको छ. हामी निस्वार्थी हुनु पर्यो नि. यदि तपाईँ क्यापेबल हुनुहुन्छ भने तपाईँलाई अर्काले रिक्वेस्ट गरोस् कि नमराजी तपाईँ प्लिज मलाई हेल्प गरिदिनुहोस्, तपाईँलाई यो पोस्टमा राख्दैछु, आइदिनुहोस् प्लिज भन्नु उपयुक्त कि मलाई राखिदिए भने पछि लाग्नु बेस. त्यो दुई चिजको ग्यापिङमा यो अवस्था आइराखेको छ. त्यसैले पत्रकार पनि पछि लागेर राजनीतिक खोल ओढ्ने, पत्रकारिताको कलम चलाउँछ भन्ने, राजनीतिक खोल ओढ्ने, आफूलाई राजनीति कहाँ लगाइदिन्छन्, कहाँ स्वार्थ पुऱ्याउनु, यो देशै यस्तै भइसक्यो जस्तो लाग्छ कि मलाई त. अचम्म लाग्छ यो कुराहरू सुन्दाखेरि. स्वतन्त्र पत्रकारिता नै छैन एक मलाई, केही छन् केही अब स्तम्भकारहरू छन्, नभा होइनन्, यो टोटल्ली छैनन् मैले भन्नु खोजा पनि छैन. स्तम्भकारहरू छन् कोही राम्रो चलाऊ भन्ने पनि, तर तिनी गौणमा भइहाल्छन्.
यहाँ भने अब पत्रकारिता भने एउटा पेसा होइन, अब व्यापार बन्न लायो भनेर हामी विश्लेषण गर्न सक्छौँ त?
अहिलेको हकमा यी कुराहरू बजारमा आएका छन्, बजारमा आएको कुरालाई लिएको छु, तर यसमा हरेक पत्रकार साथीहरूले अलि संयमता लिनुपर्ने, धैर्यता लिनुपर्ने र पत्रकारिताको लागि पत्रकारमा जुन किसिमका आँस र अनर्गल प्रचारहरू आइराखेका छन्, चन्दा उठाउने, धम्क्याउने यी कुराहरू छन्, यी कुराहरूलाई अझ परिवर्तनको लागि केही कुरा साथीहरूमा धैर्यता हुनुपर्ने छ र पत्रकार महासङ्घले पनि यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यक मैले.
यसको नियमन निकाय नियन्त्रण गर्ने निकाय भएन कि भन्ने हामीलाई पनि लाग्छ.
निकाय त छ, पत्रकारिताको लेपित पत्रकारिता गर्यो अथवा अनर्गल कुराहरू गर्यो भने त के अरे प्रेस काउन्सिलले गर्छ, नियम नगर्ने कुरा त छैन. पत्रकारितामाथि मुद्दै नलाग्ने पनि छैन, मुद्दा पनि लाग्छ होइन. यसलाई नियन्त्रण गर्ने काम त सूचना विभागकै मातहतमा रहेको प्रेस काउन्सिल पनि त छ नि. तर अब भइरह पनि छ, कतिपय ठाउँमा उजुरी परेकाहरू त भइरहेको छ. अब यसको उजुरी परिसकेर यसको चाहिँ जो अन्तिम चाहिँ कारवाहीका नतिजा आउँछन् त्यो साधारण किसिमका हुन्छन्। अदालतमै मुद्दा भयो 5-10 रुपियाँ जरिमाना भएपछि तर अब एउटा अर्को मैले के भनेको छु भने यो नेपालमा पनि म तपाईँको दिनेश एफएम मार्फत के चाहन्छु भने मैले विगतको लामो समयदेखि पत्रकारितामा लगाए भावनाले यो 10 क्लास पास गर्दैमा पत्रकार बन्ने कुराहरू चाहिँ अन्त हुनुपर्छ,
एउटा मापदण्ड बनाउनु पर्छ।
जस्तै एउटा कानुन एउटा अधिवक्ता बन्नुको लागि उसले एलएलबी गर्नुपर्छ अनि सर्वोच्च अदालतबाट निश्चित रूपमा उसले चाहिँ लाइसेन्स प्राप्त गर्नुपर्छ,
कार्य भनौँ न उसको अवधि पनि निर्धारण गरिन्छ।
त्यही किसिमले अब अहिले के भइदिएको छ भने तपाईँलाई यदि मेरो नेपाल टाइम्स मैले चलाइरहेको पेपर त 2050 सालदेखि हो, 24 वर्ष भइसक्यो, 10 वर्ष मेरो छ भने 10 वर्ष मैले नवराज धान्नुकलाई 10 वर्ष यहाँ काम गरेको मैले लेखिदियो भने तपाईँ प्रकाशक सम्पादक भइहाल्नुहुन्छ, त्यो होइन,
कागजी रूपमा भयो व्यवहार त छैन भन्ने यहाँको विश्लेषण
हो। त म के चाहन्छु भने यसको लागि पनि एउटा कम्तीमा ग्रेजुएसन पत्रकारिताबाटै ग्रेजुएसन गरेको व्यक्ति, यस्ता व्यक्तिहरू यो भित्र छिर्यो भने अझ केही बिग्रेको छैन, उनीहरूमा चेतनाको विकास छ, उनले त्यो कुरा पढेको छ, मर्म बुझेका छन्। अब अहिले त राजनीतिमा पनि ठाउँ पाएन, अन्य कुरा पनि ठाउँ पाएन, घरमा पनि ठाउँ पाएन, नोकरी पनि पाएन, के गर्ने, झोला बोक्ने, किन बोक्ने, धम्काएर खान पाइन्छ, यो प्रवृत्ति अलि हाबी भएको मैले पाएको छु।
होइन, सबैहरू आएका छन्, ठेली लगेर पनि चन्दा उठाएका छन् रे पत्रकारले, यस्ता पनि देखिन्छ,
म पनि सुन्छु,
यो लाज लाग्छ सर मलाई त भन्न पनि। अब त
मैले आफूलाई पत्रकार पनि भन्दैन आजभोलि, म विशुद्ध एउटा मास्टर भएर बसिरहेको जस्तो लाग्छ, म तपाईँ पत्रकार हो भन्छन् मैले पनि सुन्नु पर्ला।
मलाई त लाज लाग्छ सर अब स्वतन्त्र पत्रकार भन्न र निष्पक्ष पत्रकार भन्न पनि, वास्तवमा यो मरेरै गएको हो त, यो पेसा अब बदनामै भयो,
बदनामै त, बदनामबाट पनि कुनै कुराहरू पनि, बदनामबाट नामको मन पनि सकिन्छ, नामबाट बदनाम पनि दुइटै कुरा हुने हुँदैन, होइन परिपूरक हुने, बदनाम पनि हुन्छ, बदनाम भइसकेपछि नाम पनि कमाउनु जान्न सक्नुपर्छ, त्यसको लागि त्याग चाहिन्छ, त्यागको लागि स्वार्थ भावनालाई पूर्ण रूपमा त्याग्न सक्नुपर्छ, तब मात्र त हुने हो नि, हामी त लगेर हो मुन्ना भाइ जस्तो भइसकेपछि कहाँबाट हुने, पत्रकार हुने ल ठिल्लो पनि हुने, त्यो त होइन। म के भन्छु, यसको निकाय छ नि, जस्तो यो पत्रकार महासङ्घ हरेक जिल्लामा छन्, उनले पनि नियन्त्रण गर्नु पर्यो नि, महासङ्घकै बदनाम हुँदैछ नि, एउटा स्वच्छ पत्रकार विशुद्ध रूपमा पत्रकारिता कलम चलाएर पत्रकारलाई पनि पत्रकार भन्न लाज मान्ने अवस्था आयो भने त्यो त राम्रो भएन। हामीले गौरवको साथ पत्रकार हुँ भन्ने पाउनु भने
म यहाँनिर उदाहरण दिन्छु सर, विश्वलाई हामीले फर्केर हेर्ने भने नेपाल बाहेक, हामी यी विकासोन्मुख राष्ट्र बाहेक भारत लगायत अन्य देशमा हेर्ने भने पत्रकारलाई भने त उच्च सम्मान छ सर, त्यहाँ तपाईँ मान्नुहुन्छ, नेपालको नै टाउको नै यसरी सेल्युट गर्छ सर, त्यहाँको फौजीहरूदेखि लिएर धेरैले सर, तपाईँलाई
भारत बाहेक भन्दै हुन्छ नवराजी, भारतमा नेपाल भन्दा कति उच्च सम्मान छ,
मैले नेपाल बाहेक भन्दैछु सर,
त्यो
भारतमा तपाईँलाई पत्रकार भन्ने सम्मान गर्छ सर त्यहाँ,
त्यो कसले बनाएको त, राज्यले बनाइदिएको होइन, त्यसमा काम गर्ने व्यक्तिले स्वयं त्यो अवस्थामा आफूलाई क्रिएट गरेको हो, जुन त्यो पत्रकारितामा लाग्ने साथीहरूले यसरी एउटा पत्रकारिताको विशुद्ध भावनाबाट धर्म चाहिँ उनले चाहिँ अपनायो, विशुद्ध रूपबाट जुन कर्तव्य हो कर्तव्य निष्ठ भएर काम गर्यो, त्यसको फल उच्च सम्मान पाएको हो। हामी त आफ्नो फल, हामी त्यही त म भन्दैछु नि, हामी त्यो जानिरहेको छैनौँ नि, स्वार्थगत हाम्रो त पत्रकार कलम बोक्ने बित्तिकै कति ठुलो भइहाल्छ। एकचोटि म तपाईँलाई भन्छु, एउटा पास आउट भएको ठाउँमा के अरे हाम्रो चाहिँ पुलिस प्रहरीको चाहिँ पास आउट कार्यक्रम थियो, त्यहाँ डिआइजी बसिराखेको थिएँ, एउटा भर्खरै आएका साथीहरू भनौँ, त्यो बेला मैले देख्दाखेरि एउटा डिआइजी बन्नलाई कति टाइम लाग्छ, राज्यले कति खर्च गर्छ, उसको कति परिश्रम होला, कति उसले मेहनत गर्छ, एउटा सिम्पल 10 क्लास पास गरेको पत्रकार के छ डिआई साहब, उपर घुँडे हालेर के छ डिआई साहब, अब के छ त शान्ति सुव्यवस्था कायम गर्न तपाईँले के कदम चाल्दै हुनुहुन्छ रे भने, त्यो कुरा त अन्य बेला पनि गर्नु, अब उसले उसलाई डिआइजीलाई नै ऊभन्दा ठुलो हो भन्ने फिल गरिदिने,
हामीले घमण्ड
घमण्ड, हामीले हरेक एउटा रिक्सा चालकदेखि लिएर एक टेम्पो चालकलाई पनि रिस्पेक्ट गर्न जान्नुपर्छ पत्रकारले, हामी सबैका पत्रकार हो, हामी राजनीतिक दलका मात्र पत्रकार होइनौँ नि, त्यो भावना बिर्सिनु भएन नि त, हामी
सही कुरा गर्नुभयो,
अब यो कुरालाई हामी लिएर जबसम्म त्यो परिवर्तन त्यसरी आफ्नो भावनालाई परिवर्तन गर्न सक्दैनौँ, त्यो दम्ब जबसम्म बढ्छ दम्बले जोलाई पनि खान्छ, हेर्नुहोस् त्यही भइरहेको छ हाम्रो पत्रकारितामा। म साथ तपाईँको एफएम मार्फत पत्रकारमा लागेको साथीहरूलाई यो विनम्र अनुरोध गर्न चाहन्छु कि जसरी तपाईँहरू बदनाम हुँदै हुनुहुन्छ त्यो बदनामलाई हटाएर नाम मात्र चाहिँ बढाउने काम गर्नुहोस्। किन आइरहेको छ, किन अहिले यहाँका पब्लिकहरू के एउटा पत्रकारिताको खोलेर पैसा कमाउनमा ठेली बोकेर हिँड्दैछन्, तपाईँ पनि भन्दै हुन्छ, मैले पनि सुनेको कुरा हो, यो अवस्था आउँदै छ, महासङ्घ कहाँ गएको छ, किन महासङ्घले पत्रकारलाई बदनाम गर्न खोजेको हो, महासङ्घले नियन्त्रण गर्न सक्दैन, त्यस्ता माथि कारवाहीको लागि प्रेस काउन्सिलमा पठाउन सक्दैन, एउटाले गल्ती गरेकोमा सबै पत्रकार त बेमान त होइनन् नि, केही व्यक्तिहरू चार व्यक्ति हुने बित्तिकै त नाम त धमिलियो भनेपछि त त्यो त तपाईँ हामीलाई पनि पत्रकार भन्न लाज, मैले भने म पत्रकार भन्न लाज मान्छु, यो अवस्था क्रिएट कहाँबाट भयो, हामीहरूले
सक्षम निष्पक्ष स्वतन्त्र पत्रकार यस्तो भयो भने टिक्न सक्दैन भनेर हामी विश्लेषण गर्न सक्छौँ, पलायन हुन सक्छ,
होइन स्वतन्त्र पत्रकार भएर टिक्न सक्छ किन सक्दैन भने, हामीले टिकाउने त हामीले हो नि, नटिक्ने कुरो होइन, यहाँ त पीड पत्रकारिता
होइन पेसा नै बदनाम भयो भने चन्दा उठाउँदै बजारमा व्यापारीबाट पैसा उठाउँदै हिँड्ने पत्रकारको नाममा पत्रकार जोडेर हिँड्नु भने त भोलि त्यो पेसाले मलाई सम्मान दिन्छ सर, मेरो
दिँदैन,
म समाजमा हिँड्न सक्छु, म बजारमा मान्छेको अगाडि म के नाक लिएर हिँड्छु के मुख लिएर हिँड्छु सर,
तपाईँ कस्तो छ भनेपछि विज्ञापन दिने भए दि न होइन तेरो बारेमा निकाल्छु भन्ने पनि छन्,
होइन फोन गर्ने होइन भने हो होइन भने म एक्सनमा जान्छु समेत,
यति मात्र होइन कि अब त कुनै कामले एउटा कुनै काम लिएर हाकिममा जाँदाखेरि पत्रकारहरूलाई थाहा छ भने पहिले डराइहाल्छ कि उसले के माग्न आइहाल्यो भने जस्तै कि यो अवस्था क्रिएट भएको नभएको होइन, त्यसले तर तसर्थ म के भन्छु भने
किन पत्रकार भने बाघ हो र सर डराइहाल्नु पर्ने जनताको जो पनि हुनुहुन्छ उहाँहरू भनौँ सेवामा उहाँहरू लाग्नु भएको छ कार्यालयको प्रमुखहरू हुनुहुन्छ राजनीतिक दलहरू हुनुहुन्छ होइन उच्च निकायमा हुनुहुन्छ सुरक्षा किन डराउने भने पत्रकारले के गलत
एक कुरामा एउटा कुरा भन्छु जवाहरलाल नेहरूले भन्नुहुन्थ्यो कि मेरा इतना बडा हिन्दुस्तान है भन्थ्यो होइन तर म कसैसँग डर्दैन किन म आजादी हिन्दुस्तानलाई अगाडि बढाउन म जे पनि गर्न सक्छु तर म डराउँछु भने एउटा कलमजीवी पत्रकारसँग डराउँथ्यो भन्थ्यो तर उहाँलाई सोधिएको थियो पत्रकारले तपाईँले यस्तो सम्बोधन गर्नुभयो किन तपाईँले यो भन्नुभयो भन्दाखेरि पत्रकारले लेखिदिएको कुरा आम हिन्दुस्तानभरि छ्यापछ्याप्ती हुन्छ तर रियल कुरा त मैले भन्नुपर्दा त मैले रियल कुरा भन्ने हो भने सबै कहाँ पुग्दै होइन अनि त्यो बदनामी नहोस् भन्नुको लागि कुनै बदनियतपूर्ण भएको पत्रकारले गलत कपोकल्पित कुरा लेखिदिएपछि बदनाम त जवाहरलाल नेहरू भइहाल्यो स्पष्टीकरण कति कहाँ दिँदै जाने यो आफू बाँच्नुको लागि स्पष्टीकरण दिँदैछ भन्ने मैले स्पष्टीकरण दिइसकेपछि पनि रियल भए पनि उनीहरू उनको आभासमा त्यो पढ्न जान्छ त्यसैले म पत्रकारसँग डराउँछु र साथी हो पत्रकार तपाईँहरूले एकदम शुद्ध कुरा जे पनि लेख्नुहोस् कपोकल्पित अर्काको चाहिँ ऊ यस्तो के अरे इज्जतमाथि आँचाउने कुराहरू कपोकल्पित कुराहरू सूचना प्रभाव नगरिदिनुहोस् भनेर जवाहरलाल नेहरू भन्थे अरे ती कुरा तपाईँको कुरा भन्ने यहाँ भन्छु कि डराउने कुरा के छ भने के लेखिदियो अरे प्रचार त भयो नि
गलतै भए पनि त भयो नि
गलतै भए पनि निकै भए पनि गलतै भयो सुनियोजित हो प्रायोजित होस् जुनसुकै अवस्थाबाट एउटा मिडियामा आइसकेपछि त हाकिम डराउने नै हो नेता डराउने नै हो होइन एउटा सामाजिक सोसल वर्कर मान्छे पनि डराउने नै हो अनि यो बिचरा के गरोस् त अनि त्योभन्दा त भाग्नु बेच्ने अनि भाग्छ अब या त डिफेन्स गर्ने हो भने उसको भने अनुसार गर्न सक्नु पर्यो
पैसा दिनु पर्यो
जे उसले मागिरहेको छ त्यो दिनु पर्यो साँझको पार्टी दिनु पर्यो ला आज राति पार्टी चाहियो हाकिम साहब पनि दिनु पर्यो
प्लेनका टिकटै चाहियो
टिकटै चाहियो होइन त्यही कारणले यो कुराहरूले गर्दाखेरि भाग्नु मान्छेको बाध्यता हो हेर्नुहोस् डर होइन बाघको चितुवा जस्तो डर होइन कि उसले भोलिको एउटा चाहिँ यही सोसाइटीमा बस्दाखेरि आफ्नो उसको जो पनि व्यक्ति आफ्नो व्यक्तित्व विकासको लागि त जो पनि चाहन्छ नि तर ऊ व्यक्ति उसको व्यक्तित्वमा कुनै किसिमका आँचाउने कुराहरू अनर्गल कुराहरू आइदियो भने त डराउनै पऱ्यो नि त्यहाँपछि के गर्छ
ओके करुणाकरजी यतिखेर हामी छोटो टाइम चेक र ब्रेकमा जान्छौँ ब्रेकपछि हामी कुराकानीलाई फेरि निरन्तरता दिनेछौँ आज हामी पत्रकारिताको विषयमा रहेर कुराकानी गर्दैछौँ हामीसँग स्वतन्त्र पत्रकारिता सेनानी सम्मानबाट सम्मानित व्यक्ति आज हामीसँग हुनुहुन्छ करुणाकर पाण्डे उहाँसँग कुराकानी म एकैछिनमा जोड्छु यतिखेर टाइम चेक र छोटो कमर्सियल ब्रेकमा जान्छु
DFM Time Check. It's 8 AM.
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी
होन्डा प्रेजेन्ट्स होन्डा व्हील अफ फर्च्युन 2 1 लाखदेखि 10 लाखसम्म जित्ने मौका यस दशैं तथा तिहारमा कुनै पनि होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्नुहोस् र पाउनुहोस् स्क्रच कुपन मार्फत 1 लाखसम्मको नगद छुट 5 वर्षको लागि स्पेयर पार्ट्समा 10% छुट रु 4,500 बराबरको 10 थप सर्भिस कुपन साथै होन्डा बिग बाइक किन्दा 30,000सम्मको नगद छुट साथै हरेक हप्ता लकी ड्र मार्फत व्हील अफ फर्च्युन 2मा सहभागी भई 10 जना प्राप्त गर्ने छन् 10 लाखसम्मको नगद पुरस्कार जित्ने मौका आज नै नजिकैको होन्डा सोरुममा गई चलाउनुहोस् आफ्नो भाग्यको व्हील
बजाज बाइक एक्सचेन्ज महामेला जुनसुकै कम्पनीका पुराना मोटरसाइकल ल्याउनुहोस् र नयाँ मोटरसाइकल लिएर जानुहोस् न्यूनतम ब्याज दरमा फाइनान्सको सुविधा तपाईँको मोटरसाइकलको सर्वोत्कृष्ट मूल्य र बिलबुक साथमा लिएर आउनुहोला बजाज एक्सचेन्ज यही भदौ 15 र 16 गते धनगढीमा सम्पर्क नम्बर 091-520-892 98025-40-107
ए दाजु
के भन्छ कान्छा
के हो तिम्रो गाडी त जहिले पनि टिलिक्क परेको हुन्छ के रिठालै हुन्छ हौ
रिठाले होइन कान्छा मेरो गाडी टल्काउने एउटै मात्र ठाउँ निङ्ला सैनी हाइड्रोलिक सर्भिसिङ सेन्टर हो त्यही लान्छु गाडी आफै टल्किन्छ
हो र भन्या
अत्याधुनिक मेसिन द्वारा डिलक्स बस कार ट्रक मोटरसाइकल टेम्पो अटो रिक्सा स्कूल भ्यान तथा सम्पूर्ण 2-व्हीलरदेखि 4-व्हीलरसम्मका गाडीहरूका साथमा सिट कभर र पर्दाहरू पनि धुन परेमा एउटै मात्र सम्झिनु पर्ने नाम निङ्लासेनी हाइड्रोलिक लिफ्ट वासिङ सर्भिसिङ सेन्टर बोराडाँडी 3 धनगढी होन्डा सोरुमको अगाडि सम्पर्क नम्बर 98488-57-699 र 98-15-67-74-20
स्टुडेन्ट भिसामा जापान जान चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर राइनो इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी शाखा थनगढीबाट जापानिज भाषा कोर्स गराएर स्टुडेन्ट भिसामा जापान पठाइन्छ। इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। सम्पर्क राइनो इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी शाखा कार्यालय रातोपुल थनगढी, सम्पर्क फोन 091-527-478 र मोबाइल नम्बर 98-58-421-635 र 98-48-420-243।
ए राम भाइ, तिमी कस्तो खालको मान्छे हो यार, फोन गरिरहेछु अघिदेखि फोनै उठाउँदैनौ त।
ओहो, मापाउँ दाजु मापाउँ, यो मोबाइल बिग्रिएर न फोन गएको थाहा हुन्छ न फोन आएको थाहा हुन्छ।
स्टार मोबाइल ग्यालरीमा तिम्रो त्यो बिग्रेको मोबाइल लगिहाल, झन्झटै साथ।
तपाईँले पनि यस्तै झन्झट बेहोरिरहनु भएको छ भने सम्झनुहोस् मोबाइल एसेसरिज एन्ड हार्डवेयरको थोक तथा खुद्रा विक्रेता स्टार मोबाइल ग्यालरीलाई एलसीडी, टच फोल्डर, हेडफोन, चार्जर, ब्याट्री, एसएमडी, टच मसिन, टुलकिट आदि पाउँछ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला। स्टार मोबाइल ग्यालरी, ट्राफिक चोक विशाल नगर गल्ली, सरोज मेडिकल नजिकै। प्रोप्राइटर मोहम्मद नौसाद, 98-11-67-13-35, 98-40-45-44-04।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्न त किन्यो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने, र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98-485-58-860।
प्रथम प्रदेश नम्बर 7 सुपर आइडलमा सहभागी बनाऊ। यही मिति 2074 साल 6 महिना 1 गतेदेखि सुदूरपश्चिमकै 9 वटै जिल्लामा हुन गइरहेको प्रथम प्रदेश नम्बर 7 सुपर आइडलमा सहभागी भई आफ्नो कला संस्कृतिलाई अगाडि बढाऊ र आफूमा भएको प्रतिभालाई अगाडि ल्याऊ। आवेदन फर्म भर्ने अन्तिम मिति 2074 साल 5 महिना 30 गते। आवेदन फर्म पाइने स्थानहरू जीबी मोबाइल पॉइंट कैंपस चौक धनगढ़ी, आरके मोबाइल सेंटर बस पार्क धनगढ़ी, इमेज बुक्स एंड स्टेशनरी एलएन चौक धनगढ़ी, रेडियो धनगढ़ी 90.5 MHz, आयोजक तिलक फिल्म्स प्राली, पुतली सड़क काठमांडू, 98-538-38527। प्रथम पुरस्कार नगद रु 25,000 सहित गीत रेकर्ड, द्वितीय पुरस्कार नगद रु 10,000 सहित गीत रेकर्ड, आवेदन शुल्क रु 300 मात्र।
हुलासको घुराछा रंगी चंगी जस्ता पाता पर पर्दो छ मन मोहटिका उपनि
सेसे
हुलास भए अरु किन खोज्ने।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु कार्यक्रम तातो बहस। अत्यन्तै मन पराउनु भएको छ, करिब करिब 5-7 म्यासेज पनि आइसकेको छ। आजको कार्यक्रमलाई धेरै मन पराइदिनु भएको छ यहाँहरूले। वास्तवमै पत्रकारिता, स्वतन्त्र पत्रकारिता, निष्पक्ष पत्रकारिता हुनुपर्छ, हामी त्यसको पक्षमा निरन्तर बोलिरहन्छ, हामी बोल्छौँ र हुनु पनि पर्छ, किनभने समाजको एउटा अभिन्न अङ्ग हो र राज्यको चौथो अङ्ग निष्पक्ष स्वतन्त्र पत्रकारिता गर्नुपर्छ भन्ने पक्षमा हामी बहस गरिरहँदा आजको बहसमा हामीसँग हुनुहुन्छ स्वतन्त्र पत्रकारिता सेनानी, सम्मानबाट सम्मानित, जो चाहिँ 25 पत्रकार महासङ्घको महाधिवेशनमा चाहिँ सम्मानित हुनुभएका एकजना वरिष्ठ पत्रकार आज हामीसँग हुनुहुन्छ एकजना व्यक्तित्व। उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। करुणाकर पाण्डे हुनुहुन्छ, उहाँलाई म पुनः वेलकम गर्छु। पुनः स्वागत छ सर यहाँलाई। हामीले वास्तवमै बडो नजिकबाट विश्लेषण गरिरहँदा पत्रकारले यो गर्नुपर्छ, हाम्रो धर्म बिर्सिनु हुँदैन, हामीले जनताको लागि काम गर्नुपर्छ, हामी बारम्बार बहस गरिरहेका छौँ सर। हामी धेरै विषयमा कलम उठाउँछौँ सर, कस्तो विषयमा बढी कलम उठायो भने त्यो पत्रकारले राम्रो गर्न सक्छ, या जनताका लागि कस्ता किसिमका इस्युलाई बढी उठाउनुपर्छ पत्रकारले, यहाँलाई के लाग्छ?
धेरै कुराहरू गर्नै पर्दैन नवराजी, मेन कुरा के छ भने जनतालाई सही सूचना प्रवाह गरिदिएपछि आफै पुग्छ जस्तो लाग्छ मलाई। हुन त अब आर्थिक, सामाजिक, धार्मिक सबै कुराहरूको इस्युजका कुराहरू आफ्नो ठाउँमा हुन्छन्, त्यो त पछि आफसे आफ आउने कुरा हो। तर त्यो तहमा पुग्नुको लागि त पहिले विश्वसनीयताको त आवश्यक पर्यो नि। त्यो विश्वसनीयता तब मात्र हुन्छ कि जुन हाम्रो एउटा यो आचरण छ त्यो आचरण अहिले यदाकता सुन्नमा आएको आचरणलाई परिवर्तन गरेर अनि जनताले चाहेका कुराहरू जनता माझ हामीले पुर्याउन सक्यौँ भने त्यहाँपछि पनि जनताले अनि सामाजिक आर्थिक धार्मिक सबै कुराहरूका इस्युजका कुराहरू उसलाई चाहिँ उसको आश गर्ने हो त त्यो त सबैले अब विभिन्न स्तम्भकार हुन्छन् विभिन्न पत्रकारले त सबै काम गर्ने हो तर मलाई त के लाग्छ भने पत्रकारले अर्को कुरा पनि भन्छु म नेगेटिभ कुरा मात्रै पत्रकारले इस्युजको रूपमा लिने होइन पोजिटिभलाई पनि लिनुपर्छ पोजिटिभ र नेगेटिभ दुइटै कुरा हुने हुन् र एउटा कसैले पदीय दायित्वको मर्यादाभन्दा बाहिर गरिरहेछ भने त्यो इस्यु उठाउनु स्वाभाविकै कुरा हो र भ्रष्टाचार र करप्सनका कुराहरू चाहिँ मेक्सिमम कुराहरू आइरहेछ भने त्यो उठाउनु कुरा स्वाभाविकै कुरा हो तर कतिपय कुराहरूमा त राज्यले पनि त गरेको छ नि तर हामी के गर्छौँ भने राज्यले राम्रा गरेका कुराहरूलाई गर्दैनौँ त्यो पनि के गरिन्छ भनेपछि कसको सरकार छ कुन पार्टीको सरकार छ विपक्षमा रहेका दलहरूको पत्रकारिताले इस्यु उठाउँछ उसको नेगेटिभको कुरामा अनि पोजिटिभ त होइन यो दोहोरी खेला जस्तो भएन
कि यो देशमा अहिले हेर्ने हो भने एउटा बहस गर्ने हो भने सर मिडिया हाउस पनि त कुनै राजनीतिक दलले खोल्न थाले त व्यक्तिहरूले आस्था भएका व्यक्तिहरूले फलाना मिडिया फलाना पार्टीको निकट छ भन्छन् यो कुरा कतिको साँचो होला
अघि नै मैले भने यो त जसले जहाँनिर चाह्यो त्यहीँनिर लाइसेन्स
तिनै व्यक्तिहरू या भनौँ तिनै मिडिया हाउसहरू हामी स्वतन्त्र छौँ हामीले धेरै राम्रो गरेका छौँ भनेर बजारमा फुइहाल्दै हिँड्छन् त
नमराजी के छ भने यो पत्रकारिता चौथो अङ्ग भनेर जो भनिन्छ नि एउटा मान्छेलाई आरक्षण चाहिँदो रहेछ कि आरक्षण चाहिँदो रहेछ मैले फिल गरेको कुरा किन चाहियो भने पत्रकारिता भएपछि कसैले सीमित हात लाउँदैन सीमित आक्रमण गर्दैन होइन अब त्यो नगरेपछि त अनि जसले जहाँ लाइसेन्स लिएर यो पत्रकारिताकोलाई एउटा खोल ओढेर अनि बाहिर सबै ठाउँ काम गर्न त सजिलो भयो नि नगरिएका छैन नि भने यी कारणले यो हुनसक्छ कि सबैले मिडिया हाउस खोल्ने ठुला ठुला चाहिँ कुराहरू गर्ने मेरो पनि मिडिया छ भनेर भन्दै जाने खोल ओडेपछि त्यो त भन्नु पऱ्यो र एकैचोटि त्यसमा पत्रकारिता काम गर्ने क्रममा अब नेपालको कानुनले एकैचोटि पत्रिका बन्द गर्न पाउँदैन आखिर छ नि त्यहाँनिर त तर दण्ड सजायका सबै कुराहरू हुनैपर्छ भनाइ मेरो हो के स्वतन्त्र छोड्नुपर्छ स्वतन्त्र अभिव्यक्ति उसको राइट्सको कुरा हो लोकतान्त्रिक पद्धतिमा त्यो हुनैपर्छ र स्वतन्त्र छोड्ने बित्तिकै स्वतन्त्रता पाएको व्यक्तिले स्वतन्त्र अभिव्यक्ति दिने हो ताकि कुनै पूर्वाग्रही होइन त्यसले मैले भने नि राम्रा काम गरेका छन् भने सेवासी पनि पत्रकारले कलम उठाउने हो दण्डनीय काम गरेका छ भने उठाउनै पर्छ ऊ त दुइटै कुरा गर्ने हो यहाँ त नेगेटिभ कुराको लागि बकुलाले माछा जसरी दोबिरा हुन्छ त्यो दोबिरा जस्तै मात्र एक के फुस्केला र अनि म त्यहाँनिर उठाउँला भन्ने कुरा अनि त्यहाँ त्यो कस्तो कुरामा जान्छ भने कसैले सही सान्दर्भिक रूपमा पनि लिया हुन्छ कसैले त्यसलाई इस्युको रूपमा लिएर म एउटा तपाईँलाई क्लियर कुरा भनिदिन्छु एउटा न्युजमा इस्यु उठेको थिएँ मैले 2055 सालको कुरा भन्दैछु भन्सारमा कुनै यस्तै कुराहरू आइसकेपछि त्यहाँ यसरी पैसा लिन्छन् भन्ने कुरा मैले इस्यु उठाएको थिएँ आफ्नो पेपरमा इस्यु उठाइसकेपछि अब पेपरमा निस्क्यो किनभने मैले भने म स्वतन्त्र पत्रकारिता गर्थेँ र मेरो पेपरमा जब समाचार निस्किन्छु भने मान्छे
विश्वास
गर्थे तर त्यति गर्दैन थियो किनभने अरू त त्यस्तै भयो भने डर्दो हुन्थ्यो तर ए उसमा निस्किया छ त्यो त होला भन्ने म गौरव गर्थेँ त्यो बेला त्यो अब हुन त कस्तो हुन्छ मैले न्युज निकालेँ ए तपाईँका बेमानी भइरहेछ भन्ने कुरा त्यो नियन्त्रण गर्ने त सिडिओले थियो उल्टा त्यहाँ के भइदियो भनेपछि सिडिओ कार्यालयबाट ए तपाईँको त न्युज निस्किया छ कति खा छौ म कहाँ त कम दियो नि भने मैले निकालिदिए बापत सिड्युल अझ बढी पाउने त्यो निकायकाले तत्कालीन अवस्था कुरा भन्दैछु यस किसिमको विकृति आएको छ यो विकृति पत्रकारले मात्रै गरेको होइन
हरेक अङ्गमा छ
हरेक अङ्गमा चाहिँ सरकारीका स्तरका चाहिँ अब त्यो नकारात्मक काम गर्ने भनौँ त्यस्तो भ्रष्टाचारीका कुरामा अथवा अनियमितता गर्नेहरूसँग चलखेल यो कुरा भएको छ होइन भन्दा हरेक क्षेत्रमा पत्रकारिताको लागि पनि तपाईँ जनस्वास्थ्यदेखि लिएर सबै ठाउँमा हेर्नुहोस् न सबै कमसेकम गरेका कामहरू प्रचारको लागि पनि
बजेट छुट्याएको
छ परिषदले छुट्याएको हुन्छ सबैले छुट्याएको छ भने त्यो के हो राम्रो कामको लागि हो कि तर त्यो कतातिर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तो भइरहेछ कि अब सम्बन्धित व्यक्तिहरू नै चारजना पत्रकारलाई आफ्ना नाउँमा लेखिदिने पत्रकारलाई बोलाएर अनि ल भाइ तपाईँ यति यति बजेट थियो लखाऊ भनिदिएपछि अनि बाँकी रहेका पत्रकारले त इस्यु त उठाउँछ नि उठाएपछि त किन दिएनस् भन्ने ऊ पनि आस्था गर्ने हो केही कुराहरू विकृति यसरी आएको छ दुवै पक्षबाट सबै कुरा पत्रकार नै खत्तम म भन्दैन पत्रकार साथीहरू आफैमा इमान्दार पनि छन् नभएका होइनन् कतिपयलाई त्यो इमान्दार हुँदाहुँदै पनि प्रलोभनमा ढाल्ने अर्को तत्त्व पनि त्यहाँ नघुसेको होइन तर हामी म के चाहन्छु भने हामीले हरेक कुराहरूमा इमान्दारिता त अप्नाउनै पर्छ. हामी जुन पेसा अप्नाएका छौँ, टिचरले टिचरको पेसा अप्नाएपछि उसले पढाउनु त जान्नु पऱ्यो नि. पत्रकारले पत्रकारको पेसा अपाएपछि पत्रकारको पेसा के हो, हामीलाई किन चौथो अङ्ग
हो
भन्छ. तर हामी काम चाहिँ अङ्ग नभङ्गका गरिदिन्छौँ होइन. राज्यले चौथो अङ्ग भन्छ, त्यो चौथो अङ्गको मर्यादा राख्न त सक्नु पऱ्यो नि हामीले. त्यो हामीले आफ्नो कर्तव्यबाट बाटो बिराउनु हुँदैन. कर्तव्यमुखी भएर हिँड्नु सक्नु पऱ्यो भने यो हुँदैनथ्यो होला. अझै पनि बिग्रेको छैन.
मैले यहाँनिर
धारासहितै भएको छ.
एउटा मात्रै प्रसङ्ग जोड्न खोजेँ. अस्ति तपाईँ 25 राष्ट्रिय जुन चाहिँ कार्यक्रम भयो होइन, 25 नेपाल पत्रकार महासङ्घको महाधिवेशन, विजय कुमार पाण्डे हाम्रो सुदूरपश्चिमको व्यक्ति वरिष्ठ पत्रकारको रूपमा यतिखेर आफ्नो चाहिँ सम्मान कृष्ण भट्टराई सम्मानबाट उहाँ सम्मानित हुनुभयो. यो हेर्दा उहाँले केही अभिव्यक्ति पनि राख्नुभयो, अलिकति सेयर गरौँ हामीसँग. त्यसपछि हामी पत्रकारहरूलाई धेरै चुनौती छन्, धेरै अहिले पनि हत्या भएका छन् पत्रकारको, यसको राज्यले कसरी सुरक्षा गर्नु पर्ला, त्यो विषय अन्तिम विषय बनाउँला. यति मैले जोड्न खोजेँ. त्यहाँको प्रसङ्ग अलिकति कस्तो थियो भन्ने मात्रै
होइन, अब उहाँलाई सम्मानित गरिसकेपछि उहाँको धनराशि 1,00,000 पनि थियो होइन. त्योमध्ये उहाँले चाहिँ बाढी पीडितलाई पनि त्यो तत्काल प्रधानमन्त्री राहत कोषमा घोषणा पनि गर्नुभयो. र सम्मान पाउने व्यक्तिमध्येबाट उहाँलाई चाहिँ बोल्न दिएको थियो. हामीहरू सबैबाट उहाँले नै बोल्नु भएको थियो. त बोल्ने क्रममा उहाँले तब चाहिँ इन्डिकेट गरेको थियो र उहाँलाई उहाँको विषयमा अरू पनि बोले होइन. तर उहाँ स्वतन्त्र पत्रकार हो कि कुनै चाहिँ पार्टीसँग आबद्ध हो कि पनि कसैलाई त्यहाँ थाहा भएन. अनि वर्तमान पत्रकार महासङ्घका केन्द्रीय अब निवर्तमान भनौँ, अब निवर्तमान भए, उहाँले तपाईँ के तर्फ हो बढी झुका भन्दाखेरि उहाँ बोल्दै बोल्न नहुनु रहेछ, उहाँले पनि अभिव्यक्ति दिएको थियो. त्यसरी उहाँले एउटा पत्रकारिता जगतलाई विजय कुमार पाण्डेले स्वतन्त्र रूपमै चलाएको हो, त्यो सम्मान उहाँले त्यही कारणले पाएको पनि हो. र पत्रकार साथीलाई सम्बोधन गर्ने कुरा पनि भनेको थियो, तपाईँ अब कर्तव्यबाट विमुख नहुनुहोस्. जसो कि त्यहाँ अब त्यही भनौँ, अब हामीले सम्मान पाउने बेला त्यति ताली पनि बजेन. ताली नभए तपाईँ एउटा पत्रकारले पत्रकारको पीडा बुझ्नुहुन्न. पत्रकारले पत्रकारितामा गर्नुपर्ने कुराहरू कति सङ्घर्ष गरेर तपाईँहरू पत्रकारको लागि अगाडि बढ्दै हुनुहुन्छ त्यो तपाईँ बुझ्नुहुन्न. एउटा ताली त बजाउन सक्नुहुन्न भने तपाईँ के को पत्रकार भन्ने उहाँले प्रति क्वेसन पनि गरेको थियो. म चाहन्छु कि तपाईँ पत्रकार हो भन्यो ताली बजाउनु, त्यहाँपछि ताली बज्यो, हामी सम्मान लिइसकेका थियौँ. ताली बज्यो, अब बजाउनुहोस् 2 मिनटसम्म कन्टिन्यू. यदि पत्रकार हो भने बाबा अर्काले हो भने यो गर, हो भने ऊ गर, होइन, हामीले आफै बुझ्नुपर्ने कुरा हो नि त. अहिले करुणाकर पाण्डेले विजय पाण्डेले पायो, भोलिका दिनमा यी साथीहरू जसले गर्ने उनीहरू पाउने भन्ने यो किन यो अहिले यो सम्मान दियो त? कमसेकम यो आवश्यक छ भन्ने कुरा हो कि स्वतन्त्र पत्रकारिता सेनानी सम्मान जसरी मैले पाएँ त्यो किन पाएँ भने भोलि अरूलाई को लागि यो प्रेरणाको स्रोत
हो,
प्रेरणाको स्रोत बनोस्. सबैले स्वतन्त्र भएर कलम चलाउन्, कलमजीवी स्वतन्त्र हुनुपर्छ भन्ने अवधारणा त हो नि त. त्यही अवधारणा अनुसार त हामी सम्मान पाएको हो, त्यसलाई प्रेरणाको स्रोतको रूपमा त लिनु पऱ्यो. तर उहाँले त्यही कुराहरू अभिव्यक्ति गर्नुभयो. तर उहाँले भन्नुभएको थियो पत्रकारहरूको यो कुरा हो, अहिलेको पत्रकारहरू यसरी राजनीतिकरण भन्ने गए, यो हुनु भएन. आफ्नो स्वतन्त्र अभिव्यक्ति दिनुहोस्, जो जो जुन आकाङ्क्षा इच्छा र आकाङ्क्षा आम चाहिँ जनताले मागेका छन्, पाठकवृन्दले मागेका छन्, त्यो चाहिँ तपाईँहरूले त्यो अनुसार तपाईँ हिँडिदिनुहोस्. यो आफै हो, यो विभिन्न चाहिँ उनले पनि भनेको थियो राजनीतिक आस्थाको आधारमा कुनै पत्रकारिता गरिँदैन. विजय पाण्डेले पनि राजनीतिक आस्थाको रूपमा पत्रकारिता गरिँदैन, तपाईँको पेसागत आधारमा गर्नुहोस् न त
हो नि
भन्ने कुरा उहाँले राख्नु भएको.
अब करुणाकरजी अन्त्यमा छौँ, धेरै चुनौतीहरू छन्, धेरै हत्या भएका कुराहरू पनि आउँछन्, पत्रकार धेरै मारिन्छन् पनि बेला बखतमा, ती घटनाहरू अहिलेसम्म पनि अनुसन्धानमै रहेको भन्ने कुराहरू आउँछन् सर. यो बढी स्वतन्त्रका कुरा गर्ने, निष्पक्ष कुरा गर्ने मान्छेलाई बढी रिस्की हुन्छ?
हुन्छ, त्यो त हुने भइहाल्यो नि. अब उसले कतिपय कस्तो स्वतन्त्रता हुने कुरामा पनि उसले पनि निडर त हुनै पऱ्यो नि.
अनि
स्वतन्त्र भन्छ, स्वतन्त्रले स्वतन्त्र लेख्नै पऱ्यो, देखेको कुरो त लेख्नु पऱ्यो. अब त्यहाँनिर कस्तो हुन्छ, हाबी अर्को चाहिँ दिए लेख्ने, नदिए नलेख्ने पनि भइदिएपछि त्यो अवस्था उसलाई रिस्की त बढी नै हुन्छ नि. उसँग कसरी बाँच्ने, उसलाई कसरी थ्रेड दिने, उसलाई कसरी चाहिँ त्योबाट विमुख बनाइदिने प्रयास र प्रयत्न त हुन्छन् नै.
अब अन्त्यमा करुणाकर सर, यो पेसालाई सम्मानित मर्यादित र जसरी जनताले अहिलेसम्म हेर्नु भएको छ र राज्यको चौथो अङ्गको रूपमा छ, यही स्थान कायम गर्न पत्रकारहरूले कस्तो भूमिका निर्वाह गर्नु पर्ला अन्त्यमा सर?
त्यो मैले भने आफ्नो आचरण परिवर्तन गर्नु पऱ्यो. हामी के हौ, आफ्नो हामी एउटा नेपालका नागरिक पनि हौ, हामी त्यही समाजको नागरिक पनि हो. र हामीले गर्नुपर्ने जो पदीय दायित्व मैले अघि भने, पत्रकारिताको पदीय दायित्व यानि कि पेसाको दायित्व, त्यो हामीले चाहिँ बिर्सिनु भएन. आचरण परिवर्तन गर्नु पऱ्यो, अनि यो स्वार्थ भावना त्याग्नु पऱ्यो. अध्ययन पनि गर्नु पर्यो, बिना अध्ययन नगरिकन तपाईको पत्रकारिता हुँदैन. तब तपाईको लेखेको न्यूज राम्रो होस्, सबैको विश्वसनीयता पाउनको लागि त रियलिटीमा घटना तह स्थल तहमा पुगेर चाहिँ लेखेर आउनु पर्यो. सुनेको भरमा अर्काका चाहिँ कपी गरेर अर्काबाट न्यूज सुनेर
अनलाइनबाट
लिएर होइन, तह र तपकासम्म पुग्नुहोस् तपाईँको आपसी आप त्यो कुरा हुन्छ. र म अझै यो कुरा के भन्छु भने विशुद्ध पत्रकारिता गर्नुपर्छ, त्यसको लागि संवेदनशील बन्नैपर्छ, आफ्नो कर्तव्यबाट विमुख हुनु भएन. र अहिलेको जुन आचरण हामीमा यस किसिमका आचरण छन् जसले पत्रकारितालाई एउटा बदनामीको रूपमा भइरहेछ, त्यसलाई परिवर्तनको लागि आफ्नो आचरण परिवर्तन गर्नु.
थ्याङ्क यू सो मच, यहाँलाई पुनः पनि बधाई छ, यहाँको कलम फेरि चलोस् हामी त्यही चाहन्छौँ, जनताले त्यही माग गरेर
प्रयासरत छौँ.
थ्याङ्क यू सो मच, थ्याङ्क यू,
थ्याङ्क यू, धन्यवाद.
आधुनिक श्रोता, आजको यो तातो बहस हामीले पत्रकार किन स्वतन्त्र भएनन्, वास्तवमै पत्रकार पनि कहीँ कतै राजनीतिक चेपुवामा परे कि भन्ने हामीले विश्लेषण गरिरहँदा हामीसँग यो बहसमा हुनुहुन्थ्यो. पछिल्लो समय 25 पत्रकार महासङ्घको सम्मान जो कार्यक्रममा चाहिँ अधिवेशनमा चाहिँ उहाँलाई सम्मान गरियो, स्वतन्त्र पत्रकारिता सेनानी सम्मानबाट सम्मानित हुनुभएका व्यक्तित्व आज हामी हुनुहुन्थ्यो करुणाकर पाण्डे, उहाँसँग यो बहसँगै आजलाई कार्यक्रमको निर्धारित समय सक्यो. प्राविधिक रूपमा आरडी राणालाई धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा माग्छु. अवस्था, नमस्कार.